الحمد لله رب العالمين والصلاه والسلام على رسول الله وعلى اله وصحبه اجمعين اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم رب اشرح لي صدري ويسر لي امري واحلل عقده من لساني يفقهوا قولي سوره بقره ایت 111 وقالوا اور کہا انہوں نے لن ہرگز نہیں يدخل الجنه جنت میں داخل ہوں گے الا مگر یہ من کانا جو کوئی بھی ہوگا ہودن یہودی او نصارہ یا عیسائی تلک امانیہم اللہ تعالیٰ ان کے جواب میں کہہ رہے ہیں کہ یہ تو در حقیقت ان کی خواہشات ہیں صرف کل ہاتو برہانکم آپ صلی اللہ علیہ وسلم کہہ دیں انہیں کہ تم کوئی دلیل پیش کرو ان کن تم صادقین اگر تم واقعی سچے ہو اپنے اس دعوے میں تو کوئی دلیل پیش کرو پھر پہلی آیت کے اندر اللہ تعالیٰ دعویٰ بتا رہے ہیں یہودیوں کا اور عیسائیوں کا کہ انہوں نے یہ کہہ دیا کہ جنت میں سوائے یہودی اور عیسائی کی اور کوئی داخل نہیں ہو سکے گا. وہ ایک آیت گزری تھی قرآن کے اندر, ابھی ہم پڑھ چکے ہیں ان الذین آمنوا والذین ہادوا والنصارى والصابئین. اللہ تعالیٰ نے کہا تھا کہ بے شک وہ لوگ جو ایمان لائے تھے, وہ لوگ جو یہودی تھے, صابئی تھے, نصرانی تھے, جو کوئی بھی ایمان لایا اللہ کے اوپر والیوم الآخر اور آخرت کے اوپر ایمان لایا, وعمل صالحا اور اس نے نیک عمل کیے, فلہم اجرہم عند ربہم فلا خوف علیہم ولا ہم یحزنون, تو اس کے لیے نہ تو کوئی خوف ہے نہ ہی اس کو غم کرنے کی ضرورت ہے. اس آیت کے پس منظر میں یہ بتایا تھا کہ دین اسلام ایک دین چلا آ رہا ہے ہمیشہ سے, آدم سے لے کے اب تک, اور وہی دین ہے جو اللہ تعالیٰ نے مختلف شکلوں کے اندر صرف اس کی ایکسپلینیشن ہوتی گئی اور ڈیٹیل کے اندر اس کے اندر ڈیپتھ آتی رہی ہے, ٹائم کے ساتھ ساتھ, تقاضوں کے ساتھ ساتھ اس کے اندر ڈیپتھ آئی ہے, لیکن بیسک میسیج ہمیشہ سے وہ ایک ہی چلا آ رہا تھا. تو اسی کے اندر جب گمراہیاں آتی ہیں اور ایک خاص وقت کے بعد لوگ ڈی ٹریک ہونا شروع ہو جاتے ہیں, تو اس کے بعد ہمیشہ فرقے بننا شروع ہو جاتے ہیں, اور اللہ تعالیٰ نے کہیں پر بھی اس چیز کا نام نہیں دیا, فرقوں کے نام نہیں دیے تھے, بلکہ اللہ تعالیٰ نے اس آیت کے اندر بھی کیا کہا تھا کہ ہونی یہ چیز چاہیے ہے کہ ایمان ہو اللہ کے اوپر, آخرت کے اوپر ایمان ہو, اور عمل کے اندر صالح عمل ہو. کیونکہ ایمان اگر ہوگا, اور آپ کو بتایا تھا کہ اللہ اور آخرت کا کیوں ذکر کیا تھا اور باقی چیزوں کا کیوں نہیں ذکر کیا, باقی چیزیں بھی ہمارا ایمان کا حصہ ہیں, لیکن یہ دو چیزیں بہت زیادہ اہم ہیں. کیونکہ اللہ تعالیٰ کی ذات کے اوپر ایمان کے بعد یہ بے حد امپورٹنٹ ہے کہ اگر آخرت کا یقین نہیں ہے تو اس کا مطلب ہے کہ اکاؤنٹیبلٹی کا یقین نہیں ہے, اور اگر اکاؤنٹیبلٹی کا یقین نہیں ہے اس کا مطلب یہ ہے کہ پھر تو بندہ نو ٹینشن ہو کے لائف گزار سکتا ہے کہ ٹھیک ہے ہم اللہ کو مانتے ہیں بس دیٹس انف, کافی ہے. جیسے کرسچنز ہو گئے, انہوں نے بس مان لیا کہ جیزس کو ہم نے مان لیا ہے, اب اس کے بعد ان کے لیے کوئی اور نیک عمل کرنے کی انہیں ضرورت نہیں ہے. ایسا نہیں ہے کہ جو اسلام کے اندر تصور ہے کہ چاہے آپ اللہ کو مانتے ہیں لیکن آپ نے پھر بھی جواب دہ ہونا ہے اپنے ایک ایک عمل کا. ان کے یہاں بس اتنا کافی ہے کہ اگر آپ کراس کو مان لیں تو دیٹ از انف, بس اس کے بعد آپ کا بیڑا پار ہو جائے گا. ہاں, آپ نے غلطیاں کی تھیں, کوتاہیاں کی تھیں, جو کچھ بھی کیا تھا وہ جیزس جو ہے انہوں نے آپ کے سینس کا بیڑا اٹھا لیا. لیکن اسلام کے اندر یہ ہے کہ چاہے آپ بہت نیک تھے, آپ کے والدین بہت نیک تھے, لیکن اس کے باوجود اگر آپ نے کوئی چھوٹے چھوٹے بھی گناہ کیے تھے تو آپ نے ایون ان کے آگے بھی جواب دہ ہونا ہے. تو اللہ تعالیٰ نے وہ کوالٹیز بتائی تھیں, تو جو کوئی یہ کرے گا اس کے لیے کسی قسم کا خوف نہیں ہے. خوف کس چیز کا؟ فیوچر میں میرے ساتھ کیا ہوگا, اور بلا ہم یحزنون, اور نہ ہی ان کے لیے کسی قسم کا اپنے پاسٹ کے اندر کوئی غم کرنے کی ضرورت ہے کہ ڈپریشن نہیں ہوگا کہ میں کیا کیا عمل کرتا رہا تھا. یہ اسی ٹاپک سے ریلیٹڈ ہی آیت ہے کہ اللہ تعالیٰ بتا رہے ہیں کہ یہودیوں کا اور عیسائیوں کا یہ دعویٰ کہ ہمارے سوا اور کوئی جنت میں داخل نہیں ہوگا. کیونکہ موضوع اوور آل جو موضوع چل رہا ہے وہ بنی اسرائیل کی باتیں چل رہی تھیں, اور بنی اسرائیل کے غلط عقائد, غلط نظریات, اور آپ صلی اللہ علیہ وسلم نے بتایا تھا کہ ان کی ریفلیکشن میں اپنے اعمال دیکھ لینا کیونکہ تم لوگ بھی انہیں گمراہیوں میں مبتلا ہو گئے. یہ حدیث کا مفہوم ہے. عیسائی جو ہیں اور یہودی, یہ دونوں مانتے ہیں ابراہیم علیہ السلام کو, اور ان کو ابراہیم علیہ السلام کو وہ کیا کہتے ہیں, یہ فادر آف پروفٹس ہیں, ہمارے جتنے بھی پیغمبر آئے تھے یہ ان کے فادر ہیں. پھر وہ مانتے ہیں اس کتاب کو جو موسیٰ علیہ السلام کے اوپر اتاری گئی تھی, اولڈ ٹیسٹیمنٹ جو ہے اس کو عیسائی بھی مانتے ہیں, یہودی بھی مانتے ہیں. ان کامنالٹیز کے ہونے کے باوجود حضرت عیسیٰ علیہ السلام جب آئے تھے تو حضرت عیسیٰ علیہ السلام کوئی کتاب لے کے نہیں آئے تھے اس سینس میں کہ جس کے اندر احکامات ہوں اور کوئی, کیونکہ احکامات وہی تھے جو موسیٰ علیہ السلام کو دیے گئے تھے تورات میں. حضرت عیسیٰ علیہ السلام جو تھے وہ صرف ان چیزوں کی کریکشن کے لیے آئے تھے جو غلط انہوں نے معنی بنا لیے تھے, اس کے جو غلط عمل شروع کر دیا تھا اس کے کریکشن کے لیے آئے تھے. تو دین کے اعتبار سے, ان کے مذہب کے اعتبار سے یہ دونوں ریلیجنز بہت کلوز ہیں ایک دوسرے کے, کیونکہ دونوں کے اندر یہ پروفٹس کامن ہیں, دونوں کے اندر یہ باتیں کامن ہیں جو اصل ہے ان کے دین کا. ان کا یہ دعویٰ ہے کہ بھائی جنت میں تو سوائے عیسائی کے یا سوائے یہودی کے کوئی داخل نہیں ہوگا, یہ ان کا دعویٰ تھا. اور یہ گمراہی ہمیشہ ہر فرقے میں پیدا ہوتی ہے, جب بھی وہ ڈی ٹریک ہوتے ہیں تو یہ خیال پیدا ہو جاتا ہے کہ ہمارے فرقے کا ٹائٹل ہولڈر یہ تو جنت میں جائے گا, باقی نان ٹائٹل ہولڈرز یہ تو جنت میں نہیں جائیں گے, یہ تو جہنم کا ایندھن بن رہا ہے, انہوں نے تو بس جلتے رہنا, تباہ ہوتے رہنا, برباد ہوتے رہنا جہنم کے اندر. یہ تصور جس طرح کرسچینٹی اور عیسائیت کے اندر اور جس طرح یہ یہودیت کے اندر تصور ہے, سمجھنے کے لیے ہم لوگ اسلام کے اندر بھی دیکھ لیں کہ یہی تصور ہمارے ہاں بھی موجود ہے. تو اللہ تعالیٰ نے ان تمام تصورات کا جواب کیا دیا ہے, تل کا امانی ہوں, یہ صرف اور صرف خواہشات ہیں تمہاری جو تم لے کے بیٹھے ہوئے ہو. کیونکہ وہاں پہ تھرڈ پرسن کا خطاب ہو رہا ہے, اس لیے اللہ تعالیٰ نے ہوم کی بات کی کہ یہ صرف اپنی خواہشات لے کے بیٹھے ہوئے ہیں. ایک تصور جس کے اندر علم نہیں ہوگا, عمل نہیں ہوگا, جس چیز کے اندر ہر بات کے پیچھے ایک دلیل چاہیے ہوتی ہے کہ آپ بات کر رہے ہیں تو آپ کس بیسس پہ کر رہے ہیں. عدالت کے اندر اگر کوئی وکیل کیس پیش کرتا ہے تو وہ کوئی کیس اپنی طرف سے لاجک نہیں مار سکتا وہ, جب تک کہ وہ کسی پاسٹ کسی ایسے کیس کا حوالہ نہ دے کہ فلانے سن فلانے تاریخ کو فلانی عدالت میں فلانا کیس پیش ہوا تھا, اس کا یہ فیصلہ کیا گیا تھا, اسی کے انالوجی کے اوپر ہم لوگ اس کیس کو پیش کر رہے ہیں کہ ہمارے ساتھ بھی وہی سلوک ہونا چاہیے. عدالتوں کے اندر یا تو آئین کا یا پرانے فیصلوں کو ایز ریفرنس لے کے چلتے ہیں کہ جیسے وہ بات ہوئی تھی نا اس طرح ہی یہ بات بھی ہے. آپ کوئی ریسرچ پیپر نہیں لکھ سکتے کسی بھی فیلڈ کے اندر, چاہے وہ ٹیکنالوجی کی فیلڈ ہو, چاہے وہ میڈیسن کی فیلڈ ہو, چاہے وہ فلسفے کی فیلڈ ہو, چاہے تاریخ کی فیلڈ ہو, کوئی ریسرچ پیپر ایکسیپٹیبل نہیں ہے جب تک کہ وہ باتیں وتھ ریفرنسز موجود نہیں ہوں گی کہ یہ جو آپ نے بات کی ہے اس بات کا کیا کلیم ہے. ایون جو بہت آبویس باتیں بھی ہوتی ہیں ان کا بھی ہوتا ہے کہ نہیں اس بات کا بھی آپ حوالہ ضرور دیں کہ بات سب سے پہلے کس نے مینشن کی تھی. جو نون فیکٹس بھی بن چکے ہیں ان کے بارے میں بھی یہ ہے کہ نہیں ان کا حوالہ دینا ضروری ہے, اور پھر صرف حوالے نہیں دینے, ان کو سائٹ بھی کرنا ہے کہ یہ جو جملہ ہے نا اس کی نمبرنگ اس نمبرنگ کے ساتھ میچ کر رہی ہے, یہ اس کی سائٹیشن ہو رہی ہے. اگر اس طرح نہیں ہے تو ریسرچ پیپر آپ کو اٹھا کے پڑھے مار دیا جائے گا چاہے آپ نے بات جتنی مرضی اچھی کی ہے اس کے اندر. تو پوائنٹ جو میں ریز کرنا چاہ رہا ہوں وہ یہ ہے کہ دنیا کے ہر عقل والے کام کے اندر یہ اصول ہم لوگوں نے خود بنا لیا ہے کہ ہر بات کا ایک ریفرنس ہونا چاہیے, اور اگر بات کا کوئی ریفرنس نہیں ہے تو اس کا مطلب یہ ہے کہ بات کے اوپر دھیان ہی نہیں دینا, نان سینس بات ہے چھوڑ دو اسے. ریسرچ پیپر کی جو میں ایگزامپلس دے رہا ہوں اس کے اندر یہ بھی ہے کہ اگر آپ کا ریسرچ پیپر, سب سے پہلے وہ ریسرچ پیپر کو ڈالتے ہیں ایک سافٹ ویئر کے تھرو, وہ سافٹ ویئر نے چیک کرنا ہے کہ ریفرنسز ہیں کہ نہیں ہے, سائٹیشن ہے کہ نہیں ہے. اگر وہ سافٹ ویئر نے ٹیسٹ کر لیا کہ ہاں یہ باتیں ود ریفرنس ہیں اور جو ریفرنس دے رہا ہے وہ میچ کر رہا ہے اوریجنلس کے ساتھ, اس کے بعد پھر وہ ایکچوئل جو اس فیلڈ کے بہت بڑے بڑے ماہر ہوتے ہیں پھر ان کے پاس وہ ریسرچ پیپر جاتا ہے کہ ہاں اب آپ اس کے اوپر دیکھیں کہ کیا واقعی جو اس نے باتیں کی ہیں وہ اس کے اندر کوئی وزن ہے کہ نہیں ہے, جو اس نے اپنے تھیوری پیش کی ہے اس کے اندر کوئی وزن ہے کہ نہیں ہے. تو دنیا کے اندر جو ہم نے اصول بنا لیے ہیں وہ کوئی بھی عقل والا کام وداؤٹ ریفرنس نہیں جا سکتا. تو دین کے معاملے کے اندر تو پھر یہ چیز زیادہ محتاط ہونے کی ضرورت ہے, کیونکہ دنیا کے اندر اگر میں نے کوئی غلط تھیوری پیش کر دی ہے تو کوئی بات نہیں, اس کا افیکٹ کہاں تک جائے گا, دنیا کے اندر تھوڑا بہت ہوتا ہے لاس ہو جائے, فائنینشیل لاس ہو جائے, ٹائم ویسٹیج ہو جائے, آخرت کے بارے میں کوئی بات کہنا قیاس کرنا یہ بات تو پھر بالکل اس طرح ہے کہ آپ بندہ اپنی دنیا بھی برباد کر رہا ہے آخرت بھی برباد کر رہا ہے. تو آخرت کے معاملے میں تو بہت زیادہ کانشیس ہونے کی ضرورت ہے کہ بغیر حوالوں کے ایوی جوش میں آ کے باتیں نہیں کر دینی چاہیے. پھر اس میں اور زیادہ بڑھ کے امپورٹنٹ بات یہ ہے کہ جو بات آخرت سے متعلق بندہ کر رہا ہے, آخرت کی تمام باتیں غیب کی باتیں ہیں, ہر چیز غیب سے تعلق رکھتی ہے, مرنے کے بعد کیا ہوگا یہ سب غیب میں ہے, ہم اپنے عقل سے نہیں اس چیز کو سوچ سکتے, یہ اللہ تعالیٰ نے ہمیں بتا دیا تو بتا دیا. پیدا ہونے سے پہلے کیا تھا, یہ کیا ہے, یہ سب کچھ بھی غیب کی خبروں میں سے ہے, یہ بھی اللہ تعالیٰ نے اور اللہ کے رسول نے ہمیں جس طرح بتا دیا ہم نے اسی طرح اس بات کو ماننا ہے. کون سا عمل اللہ تعالیٰ کے آگے قبول ہوگا کون سا نہیں قبول ہوگا, ہمارے پاس کوئی ڈائریکٹ لنک نہیں ہے اللہ تعالیٰ سے پوچھنے کا جاننے کا, جو کچھ اللہ کے رسول نے بتا دیا اور جو کچھ اللہ نے کتاب میں بتا دیا وہی ہمارے پاس پروف ہے کہ ہاں کیا یہ بات اللہ تعالیٰ کی ناراضگی کا سبب ہے یا نہیں ہے, کون سے اللہ تعالیٰ کے فرما بداری کے کام ہیں اور کون سے کام نافرمانی کے ہیں. تو ان سب چیزوں کے اندر بھی پھر دلیل ہی چاہیے ہوگی, اور وہ دلیل بھی کسی کتاب سے ہی آنی چاہیے. کتاب بھی کون سی، آپ کو ڈیوائن سورس ہی ہونا چاہیے جس کے اندر اس چیز کا دلیل موجود ہو. ادروائز کسی عام انسان کی لکھی ہوئی کتاب وہ کوئی دلیل نہیں ہوگی. دلیل کیا ہوگی؟ اللہ تعالیٰ نے ان سے کیا کہا تھا، ہاں تو برہانکم، تم لوگ کوئی دلیل لے کے آؤ. خطاب کسے کہہ رہے ہیں؟ اللہ تعالیٰ عیسائی سے اور یہودیوں سے. تو ظاہری بات ہے جب اللہ تعالیٰ ان سے کہہ رہے ہیں کہ تم کوئی دلیل لے کے آؤ، تو وہ اپنی ہی کتابوں سے دلیل لے کے آئیں گے، وہ تورات ہی سے لے کے آئیں گے دلیل، وہ انجیل سے ہی لے کے آئیں گے دلیل. کہاں میں نے کہا ہے کہ جو کوئی بھی یہودی ہو گیا اب پکا سرٹیفائڈ جنتی ہے وہ؟ اور کہاں میں نے یہ کہہ دیا ہے کہ جو کوئی عیسائی ہو گیا پکا سرٹیفائڈ گارنٹیڈ وہ ایک جنتی ہے؟ ایسی کوئی بات میں نے نہیں کہی. کوئی دلیل تو پیش کرو تم. آگے اللہ تعالیٰ اس ان کی ان لاجیکل بات کا جواب دے کے یہ کہہ رہے ہیں کہ اصل بات ہے کیا؟ بلا تر حقیقت یہ ہے، بلکہ اس طرح اصل بات یہ ہے، من اسلم، جو کوئی بھی اسلام قبول کر لے گا، سرنڈر کر دے گا، جھکا دے گا وجہہ، اپنے چہرے کو، للہ اللہ کی خاطر، اللہ کے آگے اپنے آپ کو جھکا دے گا، سرنڈر کر دے گا، بچھا دے گا، نچھاور کر دے گا، سبمٹ کر دے گا اللہ کے آگے اپنے آپ کو، اپنے چہرے کو. اسلام جو لفظ ہے اس کا روٹ ورڈ جو ہے سلم سے ہے، سیم لان میم، اور اس کا مطلب ہے سلامتی ہے. لیکن سرنڈر کرنا بھی مراد ہے اس سے، میں اپنے آپ کو حوالے کرتا ہوں آپ کے. جس طرح پولیس کی کسٹڈی میں دے دیا، ایک بندہ جو تھا پہلے وہ بھاگ رہا تھا، پولیس والوں سے بھاگ رہا تھا، نکل رہا تھا، فرار ہونے کی کوشش کر رہا تھا، راستہ نکال رہا تھا، لیکن بالآخر جب اس نے دیکھ لیا کہ فرار کا کوئی راستہ نہیں ہے، تو وہ اپنے آپ کو پھر کیا کرتا ہے، سرنڈر کر دیتا ہے، جمع کروا دیتا ہے، سبمٹ کروا دیتا ہے. تو یہی چیز اللہ کے آگے کہ انسان اللہ تعالیٰ سے بھاگ رہا ہے، نافرمانی کی طرف نکل رہا ہے، اللہ تعالیٰ کی گرفت سے نکلنے کی کوشش کر رہا ہے، لیکن بالآخر وہ یہ اس بات کو ریلائز کر لیں کہ بھاگنے کا، نکلنے کا کوئی راستہ نہیں ہے، تو بس میں نے اللہ تعالیٰ کے حوالے اپنے آپ کو کر دیا. اب جس طرح پولیس والے کے آگے وہ کیا ہوگا کہ جو اب یہ سلوک کرے گا، اب ظاہری بات ہے کہ میں نے اپنے آپ کو اس کے حوالے کر دیا. اس طرح جو اب اللہ کہے گا، میں نے اپنے آپ کو جھکا دیا اللہ کے آگے، وجہ للہ، اپنے چہرے کو اللہ کے آگے جھکا دے گا. اس کے اندر دو چیزیں بڑی اہم ہوتی ہیں. اس کی ظاہری شکل یہ ہو سکتی ہے کہ اس طرح نماز میں انسان اپنے آپ کو جھکا دیتا ہے اللہ کے آگے، اور نماز کے اندر جھکانا، جب سجدہ انسان کرتا ہے تو سجدہ نارملی لوگ غلطی کرتے ہیں کہ سجدے کے دوران ناک اپنا ٹچ نہیں کرتے، صرف ماتھے ٹچ کرتے ہیں. سجدہ جب کیا جاتا ہے تو ناک اور ماتھے کا لگنا ضروری ہے، یہ دونوں لگیں گے تو پھر ایکسیپٹیبل ہے سجدہ اللہ تعالیٰ کے آگے. ناک نشانی ہے عزت کی، رسپیکٹ کی، وہ تو ہمارے محاوروں کے اندر بھی ہے، ناک کٹوا کے رکھ دیا تم نے، تمہاری رسپیکٹ کی نشانی ہے یہ. تو میری عزت، میری رسپیکٹ اللہ تعالیٰ کے بالکل آگے زمین کے اوپر گری ہوئی ہے. اور عقل جو دوسری چیز، جو انسان اپنے آپ کو بہت زیادہ سمجھتا ہے کہ بھائی آپ اپنی جو مرضی باتیں مارے جا رہے ہیں، اپنی طرف سے جو مرضی آپ فلسفے جھاڑ رہے ہیں، لیکن میں تو اس بات کا قائل ہوں، میری اپنی عقل ہے، میری اپنی لاجک ہے. ٹی وی پروگرامس کے اوپر جو بحث ہو رہی تھی وہ کس بات کے اوپر ہو رہی ہوتی ہے؟ میں اپنی بات پہ اڑا ہوا ہوں، اپنی بات پہ اڑا ہوا ہے، کس بنیاد کے اوپر؟ پر میرے مت میں کوئی اور بات آئی ہوئی، آپ کے مت میں کوئی اور بات آئی ہوئی ہے. تو سرنڈر کر لینا، بالکل مان لینا کہ ہاں، اس کے آگے پھر آپ کوئی بےزتی کا بھی سوال نہیں پیدا ہوتا کہ جو پہلے میں غلط کرتا تھا، میں مانتا ہوں کہ پہلے میں غلط کرتا تھا، میری عقل کے اندر غلط باتیں گھسی ہوئی تھیں، میں نے اس کو بھی مان لیا، اپنی عزت کو بھی اللہ تعالیٰ کے آگے ڈال دیا، اور کہہ کیا دیا، سبحان ربی العلیٰ، میرا رب جو ہے وہ تو بہت ہی اعلیٰ ہے، بہت ہی بلند ہے وہ. یہ ہے اس کی ظاہری شکل. جو زیادہ اہم ہے، دونوں چیزیں اہم ہیں، لیکن جو زیادہ اہم ہے وہ ہے اس کی باطنی صورت، زیادہ اہم ہے. آپ کا اپنا دل کا معاملہ کیا ہے؟ آپ کے دل کے اندر کیا کیفیت ہے؟ کیا واقعی آپ کا جھکاؤ ہے اللہ کے آگے؟ کیونکہ اللہ تعالیٰ نے اس چیز کو، اس کیفیت کو اللہ تعالیٰ نے ذکر کیا ہے کہ ٹائٹلز وونٹ میک اے ڈفرینس. ٹائٹل ہونے سے، مسلمان کہنے سے اپنے آپ کو، یا کسی فرقے کا نام ڈالنے سے، یا ایون یہ کہہ دینا کہ میں سید ہوں، کہ میں ڈائریکٹ اللہ کے رسول صلی اللہ علیہ وسلم ہی کی نسل سے ہوں، ٹائٹل سے قطعاً کوئی فرق نہیں پڑنے والا. آپ صلی اللہ علیہ وسلم کی ایک حدیث ہے کہ آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ تین چیزیں ایسی ہیں کہ لوگ ان چیزوں کو کبھی جان نہیں چھوڑتے، ان چیزوں کا تعلق جاہلیت کے دور سے ہے، اسلام نہیں آیا تھا، اللہ کے رسول صلی اللہ علیہ وسلم نہیں آئے تھے، تو وہ جو عرب ماحول تھا اس سے تعلق ہے اس کا، لیکن لوگ اس کی جان پھر بھی نہیں چھوڑتے. اور ان میں سے ایک کیا تھا کہ لوگ حسب نسب کے اوپر، جو ایک دوسرے کے اوپر تان کرتے ہیں، حسب نسب کے اوپر کہ میں اس ذات سے ہوں اور اس ذات کے اندر یہ یہ برکات ہیں، یہ ہماری تاریخ اس طرح کی ہے، یا ہم لوگ اس طرح کے ہیں، ہماری برادری ہے یہ. آپ صلی اللہ علیہ وسلم کہا یہ ڈائریکٹ اس کا تعلق جاہلیت سے ہے، لیکن لوگ اس کی جان نہیں چھوڑیں گے، ان کی ہڈیوں کے اندر گھسی رہے گی یہ بات. تو اس کے اندر اپنی کیفیت دیکھی جائے کہ میری اپنی کیا کیفیت ہے. کوئی ذات پات سے علیحدہ, کوئی فرقے سے علیحدہ, ان تمام چیزوں سے علیحدہ ہوتے ہوئے کیا واقعی میرا جھکاؤ اللہ تعالیٰ کے آگے ہے کہ نہیں ہے. جس کس نے جھکا دیا اپنے آپ کو اللہ کے آگے, وہ ہوا محسن, اور وہ ہو احسان کرنے والا اللہ تعالیٰ کے ساتھ. فلاح تو بس یقیناً اسی کے لیے ہی ہوگا, اجر ہو اس کا اجر اندا رب ہی, اس کے رب کے پاس اس کا اجر ہوگا. اللہ تعالیٰ کے ہاں تمام اجر محفوظ ہے. نیت کا صاف ہونا بہت ضروری ہے. آپ نے بڑا سے بڑا عمل کر دیا لیکن اگر آپ کی نیت کے اندر خرابی تھی, اگر آپ کی نیت کے اندر شو آف تھا, ریاکاری تھی کہ میں کسی کے آگے ڈسپلے کر رہا ہوں, تو وہ تمام چیزیں اللہ تعالیٰ رد کر کے رکھ دیں گے, سب کچھ ختم ہو جائے گا. چاہے لائف لانگ آپ کی ایک پریکٹس تھی, لیکن اگر وہ نیت اللہ کے لیے نہیں تھی بلکہ اللہ کے ساتھ ساتھ کسی اور چیز کے لیے بھی آپ کیا ٹارگیٹ رکھے ہوئے تھے آپ نے کہ میں فلانے کے آگے بھی اپنے ایک امپریشن ڈال سکوں, یا کوئی اور چیز بھی تھی, اگر ملاوٹ تھی نیت کے اندر تو بس کیا آپ کا معاملہ سارا کا سارا. تو احسان کرنے والا ہے اگر وہ اللہ کے ساتھ. اب اس کے اندر یہ بھی ہے کہ جو عمل انسان کر رہا ہے اس کے اندر اس کی تشہیر کی ضرورت نہیں ہے, اس کو ایکسپریس کرنے کی ضرورت نہیں ہے لوگوں کے آگے. کیا میں تو اس طرح کے عمل کرتا ہوں, میری کیا ہی بات ہے میری, میں تو اس طرح رات کو عبادت میں نے کی تھی اس دن, اور میں تو تہجد گزار بھی ہوں, اور میں نے تو روزہ بھی رکھا ہے, یا میں نے فلانے کو اتنے پیسے دے دیے تھے, یا فلانا نہیں کیا تھا, یا اس دن فلانے جو لوگ تھے نا وہ دیکھو اس کی غیبتیں کر رہے تھے, میں نے غیبت نہیں کی تھی. تو یہ بھی تو غیبت ہی ہوئی نا کہ آپ بتا رہے ہیں کہ وہ لوگ غیبتیں کر رہے تھے, میں نے غیبت نہیں کی تھی. یہ سب کچھ کیا ہے, یہ اپنی ایک سیلف ایویلیویشن ہے کہ میں اپنے آپ کو بڑا سمجھ رہا ہوں, اپنے آپ کو میں ایلیویٹ کر کے بیٹھا ہوا ہوں کہ یار میں واقعی کوئی بہت بڑی چیز ہوں, میں بہت اعلیٰ چیز ہوں. اپنے اعمال کے اشتہار لگانا, کیونکہ یہ انسان کی کمزوری ہے, ہر انسان کی کمزوری ہے. کون نہیں چاہتا کہ میری تعریف ہو, اور جب دوسرے تعریف نہیں کر رہے ہوتے تو پھر انسان خود اپنی تعریف کر رہا ہوتا ہے کہ یار میری جو ہے نا کیا ہی بات ہے میری. اگر انسان کی تعریف ہو رہی ہو تو انسان دل سے خوش ہو رہا ہوتا ہے. آپ خود سوچیں, اگر فیملی میں بیٹھے ہوئے ہیں, دوستوں میں بیٹھے ہوئے ہیں, آپ کی کوئی تعریف کر رہا ہو, آپ کے اندر کیا لڈو پھوٹ رہے ہوں گے دل کے اندر کہ یار واقعی یار میری تو دل چاہ رہا ہوگا تھوڑی اور تعریف کرو, اور تعریف ہو جائے میری, ہمیں تو بہت مجھے مزہ آ رہا ہے, کتنا خوش ہو رہا تھا انسان. یہ انسان کی کمزوریوں میں سے ہے یہ چیز. جبکہ آپ صلی اللہ علیہ وسلم نے کیا کہا ہے کہ چہرے کے اوپر, منہ کے اوپر تعریف کرنے کو پسند نہیں کیا. اور پیٹھ پیچھے ہونا کیا چاہیے, اسلام کی تعلیمات کیا ہیں کہ پیٹھ پیچھے اگر کسی کی تعریف ہو وہ پسندیدہ ہے, منہ کے سامنے تعریف ہونا اس کے اندر کیا چیز ہے, وہ خوش آمد ہو رہی ہوگی. اگر خوش آمد نہیں بھی ہے تو ایٹ لیسٹ آپ کی جو نیت ہے نا وہ خراب ہو جائے گی. اگر چاہے اچھے ارادے سے بھی تعریف کی جا رہی ہے کسی کی, تو دونوں میں سے کوئی ایک چیز ہو سکتی ہے کہ یا تو وہ جو بندہ بات کر رہا تھا, تعریف کر رہا تھا, وہ خوش آمد کے سینس میں لے لیا جائے گا. اب ظاہری بات ہے کہ آئندہ کبھی ہوگی اس بندے کو آپ سے اگر فیور چاہیے ہوگی تو آپ کے اوپر اس کا ایک احسان چل رہا ہوگا کہ یار اس نے تو بڑی بڑی تعریفیں کی تھیں, میں کس منہ سے اس کو ریجیکٹ کروں گا, تو بڑی میری تعریفیں کر رہا تھا, ایک ہی تو بندہ ہی تعریف کرتا ہے میری, اور تو کوئی تعریف کرنے والا ہی نہیں, تو آئندہ کیا ہوگا. اس لیے بار مان لیتے ہیں بات اس کی. یا دوسرا اسپیکٹ کیا ہو سکتا ہے کہ آپ کے اندر جو ہے وہ پھر دکھاوا آ جائے گا, یا ایک خود اعتمادی آ جائے گی کہ یار واقعی میں تو بڑا اچھا ہوں, ویسے بڑی تعریفیں کر رہے ہوتے ہیں, میں تو واقعی بڑا اچھا ہوں. تو یہ تمام چیزیں جو ہیں یہ آپ کو آئندہ کے لیے خراب کر سکتی ہیں, زنگ آلود کر سکتی ہیں آپ کو. نیت خالص اگر اللہ کے لیے ہے اور یہ یقین ہے کہ اللہ دیکھ رہے ہیں, اللہ جانتا ہے, تو پھر اللہ تعالیٰ ہی کے آگے اپنے آپ کو سپورٹ کر دینا بہتر ہے کہ اللہ نے دیکھ لیا تھا نا, اللہ تعالیٰ جانتا ہے میں نے عمل کیا تھا, تو اللہ تعالیٰ مجھے ریوارڈ دے گا. بنیادی طور پہ یہ جو بات کے اندر ذکر ہو رہا ہے یہ ہے کہ جو کہ اس نے اچھا عمل کیا تھا نا, تو پھر اللہ تعالیٰ کے پاس اس کا ریوارڈ ہے. اور دنیا کے لوگوں کے پاس مت جاتا پھرے کہ مجھے کوئی ریوارڈ دو, میری تعریفیں کرو اس کے اوپر. تعریف کیا, سب کچھ ملے گا اللہ کے آگے اگر خاموشی اختیار کی تھی. صحیح بخاری کی وہ حدیث کہ آپ صلی اللہ علیہ وسلم نے فرمایا تھا, سات لوگوں کا ذکر کیا تھا, ان میں سے ایک شخص وہ بھی ہے جو اللہ تعالیٰ کے عرش کے رحمت کے سائے تلے ہوگا قیامت والے دن, جس دن اور کوئی سایہ نہیں ہوگا, جو اس طرح خفیہ طریقے سے اللہ کی راہ میں دیتا تھا کہ اگر دائیں ہاتھ سے دیتا ہے تو بائیں تک کو خبر نہیں ہوئی تھی. اس قدر خفیہ اور اچھے طریقے سے, خوبصورت طریقے سے وہ اللہ کی راہ میں دیتا تھا, بتانے کی کسی کو کوئی ضرورت نہیں ہے. یہ جو ایکسپریشن ہے یہ قرآن کے اندر کئی دفعہ ہم آلریڈی پڑھ چکے ہیں, حالانکہ ابھی تو کتنی آیتیں گزری ہیں, سات آیتیں سورہ فاتحہ کی اور 111 آیتیں یہ والی, 118 آیتوں کے اندر یہ میرے خیال میں تیسری دفعہ یہ یا چوتھی دفعہ یہ ایکسپریشن آ رہا ہے, ولا خوف علیہم ولا هم یحزنون. یہ اللہ تعالیٰ نے کب ذکر کیا تھا؟ یہ اللہ تعالیٰ نے تب بھی ذکر کیا تھا جب آدم اور ابلیس کا واقعہ ہوا تھا, اور کہا تھا کہ میری طرف سے جس کے لیے ہدایت آتی رہے گی اور جو اس کی پیروی کرے گا اس کے لیے کوئی خوف نہیں ہے، کوئی رنج نہیں ہے، وہ بالکل نہ گھبرائے کہ قبر میں کیا ہوگا، میرے ساتھ مرنے کے وقت کیا ہوتا ہے، آخرت میں کیا ہوگا، حساب کتاب کیا ہے، دنیا میں میں کیا پیچھے چھوڑ کے جا رہا ہوں، وہ بالکل چیز سے خوف زدہ نہ ہو. وہی کوالٹی یہاں پہ بیان ہو رہی ہے، وہی رزلٹ انہیں چیزوں کا ہے کہ وہ شخص جو اپنے آپ کو اللہ کے آگے جھکاتے، نیت خالص اللہ کے لیے ہے اور اس عمل کے اندر اس کے احسان ہے. احسان کا اگر ہم ترجمہ کرنا چاہیں تو وہ انگلش کے اندر اچھا ترجمہ بنتا ہے اور وہ ہے ایکسلنس کا. ایکسلنس کیا ہوتا ہے؟ بیسٹ ایفرٹ، جو بیسٹ ممکن چیز ہو سکتی ہے وہ اسے بول سکتے ہیں ہم کہ یہ ایکسلنس کا لیول ہے. ایک حدیث ہے اللہ کے رسول صلی اللہ علیہ وسلم کی جو اتنی مشہور حدیث ہے اور اتنی نون ہے کہ اس حدیث کا نام رکھ دیا گیا ہے حدیث جبرائیل. جس طرح آیت الکرسی ایک آیت اتنی پاپولر آیت اس کا نام ہی رکھ دیا گیا ہے آیت الکرسی. جب آیت الکرسی کا ذکر آتا ہے فوراً کلک کر دیا کس آیت کی بات ہو رہی ہے. اس طرح یہ حدیث ہے حدیث جبرائیل جس کا نام رکھ دیا گیا ہے اور یہ بہت سارے راویوں سے منقول ہے. میں جو روایت پڑھ رہا ہوں وہ ہے صحیح مسلم کی پہلی کتاب کتاب الایمان کی ہے حدیث 93 اور یہ حدیث جو ہے حضرت عمر رضی اللہ تعالیٰ عنہ سے روایت ہے اور انہوں نے فرمایا کہ ہم اللہ کے رسول صلی اللہ علیہ وسلم کی خدمت میں ایک محفل میں بیٹھے ہوئے تھے کہ ایک شخص آیا شدید ان بیاض ان، اس کے کپڑے جو تھے وہ بنتہائی سفید تھے اور اس کے بال جو تھے وہ نہایت کالے تھے، سر کے بال اور داڑھی کے بال بالکل جیٹ بلیک اور بالکل وائٹ اسپارکلنگ وائٹ قسم کے اس کے لباس تھا. اس کے اوپر کسی قسم کے سفر کی کوئی آثار نہیں تھی. اگر ٹریولر ہوتا تو گرد آلود بال ہوئے ہوتے، کپڑے گندے ہوئے ہوتے یا ایٹ لیسٹ تھکاوٹ ہوتی چہرے کے اوپر، بالکل ایسی کوئی چیز نہیں تھی اس کے اوپر، نہ تو اس کے اوپر کوئی سفر کے آثار تھے اور نہ ہی ہم میں سے کوئی اس کو پہچانتا تھا. جب وہ داخل ہوا اس محفل میں تو وہ سیدھا گیا محفل کو کراس کرتا ہوا کاٹتا ہوا اور آپ صلی اللہ علیہ وسلم کے آمنے سامنے ہو کے بیٹھ گیا، اس طرح کہ اس کے گھٹنے آپ صلی اللہ علیہ وسلم کے گھٹنوں سے مل رہے تھے. کیونکہ اگر اچھا آتا ہی آدمی کو بندہ بیٹھا ہوتا ہے تو گھٹنے آگے کی طرف ہوتے ہیں، تو اگلا بندہ بھی اگر اسی طرح ہی جوڑ کے بیٹھ جائے تو یہ ایک بہت زیادہ عجیب سی بات لگتی ہے، ایک محفل کے اندر ایک الرٹ کرنے والی بات ہے. اور وہ بھی یہ کہ اللہ کے رسول کے سامنے اس طرح آ کے بیٹھ گیا اگر کوئی شخص آ کے. تو اس کے بعد اس شخص نے آگے آپ صلی اللہ علیہ وسلم سے سوال پوچھا، یا محمد، اے محمد، اخبرنی علی الاسلام، مجھے اسلام کے بارے میں بتائیں کہ اسلام کیا ہے. اللہ کے رسول صلی اللہ علیہ وسلم نے فرمایا، السلام و ان تشہد اللہ لا الہ الا اللہ و ان محمد رسول اللہ و تقیم الصلاۃ و تؤتی الزکاۃ و تصوم رمضان و تحج البیت من ان استطاع الیہ سبیلا. اسلام یہ ہے اللہ کے رسول صلی اللہ علیہ وسلم نے فرمایا کہ تم گواہی دو کہ اللہ کے سوا کوئی معبود نہیں ہے اور یہ کہ محمد اللہ کے رسول ہیں، اور تم نماز کو قائم کرو، اور تم زکوٰۃ ادا کرو، روزے رکھو رمضان کے، اور حج کرو بیت اللہ کا اگر تمہارے اوپر اس کی استطاعت ہے، اس راستے میں نکلنے کی طاقت ہے. کالا، اس کے اوپر اس نے کہا، صدقتا، ہاں جی بالکل ٹھیک آیا آپ نے. اس کے اوپر حضرت عمر کہتے ہیں، فجب نا علیہ، کہ ہم اس بات کے اوپر بڑا تعجب کیا ہم نے کہ یہ بندہ خود ہی سوال پوچھ رہا تھا اور بعد میں خود ہی اکنالج کر رہا ہے کہ ہاں جی بالکل ٹھیک کہہ رہے ہیں آپ. میں کس طرح ہی سمجھیں کہ اگر کلاس کے اندر آپ نے یا کلاس کے اندر کسی اسٹوڈنٹ نے ٹیچر سے سوال پوچھا، ٹیچر نے بات ایکسپلین کیا تو اس کے بعد کہہ رہے ہیں جی آپ ٹھیک کہہ رہے ہیں، تو کیا ایکسپریشن ہوگا، کیا خیال آئے گا کہ یاری کیا عجیب سا اسٹوڈنٹ ہے، شاید بدتمیزی کر رہا ہے یہ، تو کہہ رہے ہیں آپ ٹھیک کہہ رہے ہیں، ٹیچر کو اکنالج کر رہا ہے اس طرح. اس کے بعد اگلا سوال یہ پوچھا، کالا، پھر پوچھا اس نے، فاخبرنی عن الایمان، اب مجھے بتائیں، خبر دے مجھے ایمان کے بارے، ایمان کیا ہے. ان تؤمن باللہ، اللہ کے رسول نے فرمایا کہ تم ایمان لاؤ اللہ کے اوپر. پہلی بات کیا کی تھی، تم اس بات کے اوپر کال کر لو، تم یہ کہو کہ اللہ کے سوا کوئی معبود نہیں. اب کیا ہے، تمہارا ایمان ہو اس بات کے اوپر کہ اللہ ہے، اللہ کی ذات کے اوپر ایمان ہو تمہارا، والملائکۃ ہی اور اس کے فرشتوں کے اوپر تمہارا ایمان ہو، وکتبہ ہی اور اس کی کتابوں کے اوپر ایمان ہو، ورسلہ ہی اور اس کے تمام رسولوں کے اوپر ایمان ہو، والیوم الآخر اور آخرت کے دن کے اوپر ایمان ہو، وتؤمن بقدر خیر ہی و شر رہی، اور اس بات کے اوپر بھی ایمان ہو کہ تقدیر ہے چاہے وہ اچھی ہو چاہے بری ہو، اس بات کے اوپر تمہارا ایمان ہو. پہلی بات کے اندر کیا ہے، ایک بندہ ہمارے سامنے آتا ہے وہ کہتا ہے لا الہ الا اللہ محمد رسول اللہ، ہم سب کیا کہیں گے، مسلمان ہے یہ بندہ، اس کا مطلب یہ بندہ مسلمان ہے. کسی بندے کو ہم دیکھ رہے ہیں نماز پڑھ رہا ہے، مسلمان ہے، ڈیفینیٹلی مسلمان ہے، تبھی تو نماز پڑھ رہا ہے. کوئی کہتا ہے کہ میں نے روزہ رکھا ہوا آج، اور ہم کہیں کہ ہاں واقعی اس کا مطلب ہے تو مسلمان بندہ کے روزہ ہے, ہمارے مائنڈ میں سیکنڈ تھاٹ نہیں آئے گی کہ یار نہیں یہ کوئی اور مسئلہ ہو سکتا ہے. جس کو ہم دیکھیں گے حج کے اوپر ہم یقیناً یہ کہیں گے کہ یار یہ تو بندہ واقعی مسلمان ہے. ہم جب دیکھتے ہیں کہ جب زکوٰۃ کلیکٹ کی جا رہی ہے, ایک بندہ زکوٰۃ میں پیسے دیتا ہے کہ میری طرف سے آپ زکوٰۃ قبول کر لیں, اس کا مطلب کیا ہے کہ یہ بندہ بھی مسلمان ہے. یہ وہ پیرامیٹرز ہیں جس سے ہم جان سکتے ہیں کہ یہ بندہ مسلمان ہے کہ نہیں ہے. اگلی بات جو سوال پوچھا تھا کہ آپ بتائیں کہ ایمان کیا ہے, اور جو ایمان کے اوپر فالو کرے گا وہ مومن ہوگا, تو مومن کون ہے؟ اس کے بارے میں اللہ کے رسول نے کیا فرمایا کہ اس کا ایمان ہو اللہ کے اوپر, ایمان ہو فرشتوں کے اوپر, یوم آخرت کے اوپر, کتابوں کے اوپر, رسولوں کے اوپر اور تقدیر کے اوپر, چاہے اس میں اچھا ہو یا چاہے برا ہو. ان میں سے کسی ایک چیز کے اوپر بھی ہم لوگ ناپ نہیں سکتے. یہ اسکیل اللہ تعالیٰ نے ہمیں دیا ہی نہیں ہے, یہ یونٹ ہمارے پاس ہے ہی نہیں ہے کہ کس یونٹس میں اس کو ناپا جاتا ہے اور ہاؤ ٹو میئر اٹ, یہ ہم جان ہی نہیں سکتے. چھ باتیں ذکر کی ہیں اور چھ کی چھ باتوں کا تعلق غیب سے ہے. اللہ کی ذات غیب ہے, رسول غیب ہے ہمارے لیے, ہم میں سے کسی نے نہیں دیکھا اللہ کے رسول کو. کتابیں غیب ہیں, ٹھیک ہے کتاب پارے موجود ہیں آپ لوگوں کے ہاتھوں میں ہے, لیکن اس بات کے بارے میں ڈائریکٹ کوئی کھلم کھلا پروف کہ اللہ نے دیا ہے ہمیں, یہ غیب کی بات ہے. ہمیں بتایا گیا, ہم نے مان لیا کہ اللہ کی طرف سے آیا ہے. اس بات کے بارے میں کہ مرنے کے بعد پیدا ہونا ہے, دوبارہ یوم آخرت آئے گا, ایک دوسری زندگی آئے گی, بالکل غیب کی بات ہے. یہ سائنس سے پروف ہی نہیں ہو سکتی. سائنس سے صرف یہ پروف ہو سکتا ہے کہ تباہ ہو جانا ہے سب کچھ ایک دم, ڈسٹرکشن, ڈیتھ آف دا یونیورس جو ہے یہ پروف ہے سائنس سے. لیکن یہ سوال ہی نہیں پیدا ہوتا کہ اس چیز کا کوئی پروف ہو سائنس سے کہ مرنے کے بعد ایک دوبارہ ایک اور زندگی ہے. تقدیر سوال ہی نہیں پیدا ہوتا. مجھے کیا پتا کہ کل میرے لیے کیا لکھا ہوا ہے, مجھے کیا پتا ہے کہ ابھی ایک منٹ بعد کیا لکھا ہوا ہے میرے لیے. ان تمام چیزوں کے بارے میں ہم نے بس مان لینا ہے. میں یہ مان لینا یہ ہوگا کہ جو بندہ اس کے اندر جتنا گہرا ہوگا, اور ہمارے لیے یہ ان نون ہے, ہم اس کو میئر کر ہی نہیں سکتے سرے سے. ہم صرف اسلام تک جان سکتے ہیں, ہم پاسپورٹ میں مسلم لکھ سکتے ہیں, ہم مومن نہیں جان سکتے کہ مومن کون ہوتا ہے. یہ بتایا آپ صلی اللہ علیہ وسلم نے. اس کے جواب میں اس نے شخص نے کہا کالا, کہا اس نے صدق تھا, آپ نے صحیح کہا, بالکل ٹھیک کہا, پھر وہی بات. اس کے بعد کہا فاخبرنی علی الاحسان, اب مجھے بتائیں احسان کیا ہے, احسان کیا چیز ہوتی ہے. اس کے بارے میں آپ صلی اللہ علیہ وسلم نے فرمایا انتا بدل اللہ کانک تراہ فانا لم یکن تراہ فانہ یراک, تم اللہ کی عبادت ایسے کرو, اللہ کی بندگی اس طرح کرو, اللہ تعالیٰ کے آگے اپنی زندگی اس طرح گزارو. وہ تمام باتیں جو میں نے عبادت والے لیکچر میں ذکر کی تھی ان کو ریکال کریں کہ کوئی اللہ تعالیٰ کی معصیت والا کام نہ ہو, اور بالکل اس طرح زندگی گزاری جائے جس طرح اللہ تعالیٰ چاہ رہے ہیں. تم اس طرح زندگی گزارو, اللہ کی عبادت تم اس طرح کرو کہ جس طرح کہ تم اس کو دیکھ رہے ہو. اور اگر فعل لم, اور اگر یہ نہیں ہے تکن تراہ ہو, اور اگر یہ نہیں ہے کہ وہ تمہیں دیکھ رہا ہے, اتنا گہرا یقین نہیں پیدا ہو رہا فإنه یراک, تو کم از کم یہ یقین ہو کہ وہ تمہیں دیکھ رہا ہے. اگر تمہیں یہ یقین نہیں پیدا ہو پا رہا کہ میں اللہ کو دیکھ رہا ہوں اپنی آنکھوں سے, وہ کیا گہرا یقین ہوگا کہ اس طرح آپ امیجن یہ کریں کہ آپ ٹی وی کا ریموٹ آپ کے پاس ہے, یا آپ کمپیوٹر کے اوپر بیٹھ کے کوئی موویز دیکھ رہے ہیں الٹی سیدھی, اور اگر آپ کو پتہ لگ جائے کہ میرے پیچھے تو میرے ابو بیٹھے ہوئے ہیں, پھر آپ سوال پیدا ہوتا ہے کہ آپ کو الٹا سیدھا کام کریں گے, تب آپ کیا کام کریں گے؟ بالکل شریفوں کی طرح اچھی طرح سے کوئی پڑھائی والا کام کھول کے بیٹھ جائیں گے کہ دیکھیں میں تو یہ وکیپیڈیا پڑھ رہا ہوں, میں تو جو کبھی نہیں پڑھ رہے ہوں گے, کوئی اس طرح کی چیزیں دیکھ رہے ہوں گے اس کے اندر, یا دیکھیں میں تو کوئی تراول لگا لی ہے, کوئی ایسی چیز لگا لی ہے, یہ کوئی شک بھی نہ ہو کہ میں کوئی الٹی سی چیز کر رہا تھا. یہ کیا ہے؟ یہ یقین ہے, آپ کو گہرا یقین ہے کہ میں نے کچھ اگر الٹا یہاں پہ کیا نہ تو سیدھا آگے کچھ پیچھے سے پڑ جانا ہے مجھے. یہ یقین ہے آپ کو اس بات کا. اسی بات کا ذکر آپ صلی اللہ علیہ وسلم کہہ رہے ہیں کہ اس یقین کے ساتھ تم اللہ کی عبادت کرو کہ جس طرح تم اسے دیکھ رہے ہو. جس طرح آپ کا ایٹیٹیوڈ چینج ہو جائے گا کہ جیسے ہی آپ نے اپنے ابو کو دیکھ لیا, آپ کا ایٹیٹیوڈ زمین آسمان کا فرق آ جائے گا. بالکل یہی یقین ہونا چاہیے اپنی زندگی گزارتے ہوئے, اس کے زندگی کے ہر سٹیپ میں اللہ کی عبادت بالکل اس طرح کی جائے کہ جس کے آپ اللہ کو دیکھ رہے ہیں. ہاں اگر اتنا گہرا نہیں یقین ہو پاتا فإنه یراک, تو اتنا یقین ضرور ہونا چاہیے کہ وہ پھر تمہیں دیکھ ہی رہا ہے. اس کو یوں سمجھ لیں کہ اگر ہے نہیں ہے, لیکن آپ کو فار انسٹنس آپ کسی جگہ پہ کام کرتے ہیں, جاب کرتے ہیں, और हर वक्त मैनेजर आपके सर पे नहीं है, लेकिन एक कैमरा फिट किया हुआ है उसने, तो एक आपको ये कह रहा पता नहीं मैनेजर तो मुझे नज़र नहीं आ रहा, मैनेजर है कि नहीं है लेकिन कैमरा लगा हुआ है, क्या पता देख रहा हूँ मुझे वो इस वक्त, ये कैफियत। तो उसके अंदर रहते हुए भी आप फिर फजूल के काम नहीं कर रहे होंगे, टाइम वेस्ट नहीं कर रहे होंगे, अपने काम से काम रखा होगा आपने। ये है एहसान का है इसे, और ये अल्लाह की इबादत का बुलंद तरीन दर्जा है, सबसे बुलंद सबसे आला दर्जा, यानी कि इंसानियत की अब्दियत का बुलंद तरीन मकाम जो हो सकता है वो है एहसान, कि अल्लाह ताला की इबादत, अल्लाह ताला के आगे भाग दौड़ इस तरह हो, इस तरह ज़िंदगी गुजारी जाए कि जिस तरह कि मैं अल्लाह को देख रहा हूँ, मुझे कैफियत यकीन वाली कैफियत ये है, यकीन का आलम यह हो गया। बाकी इसके आगे हदीस के अल्फाज और भी हैं, वो मैं हदीस के अल्फाज नहीं बता रहा अभी, हदीस ख़त्म नहीं हुई, आइंदा कभी और टाइम हुआ तो इस हदीस का जिक्र हो जाएगा। बहुआ मोहसिन, और जो कोई होगा एहसान की ज़िंदगी गुजारने वाला, फिर यकीनन मेरी तरफ़ से उसके लिए तमाम अजर महफूज है, और उसको कोई खौफ करने की ज़रूरत नहीं है, और ना ही उसको किसी किस्म का रंज करने की ज़रूरत है। एहसान से मुतल्लिक बहुत सारे वाक़ियात हैं जो सुनाए जा सकते हैं। एक वाक़िया है मेरे पास, और वो वाक़िया अगर मैं सुनाऊँ तो वो उसके अंदर जारी बात है, वो तासीर नहीं होगी, वो उसका असर नहीं होने वाला जो अगर उस बंदे का ख़ुद सुन लिया जाए। खाल में 20-25 मिनट का ये वाक़ है, अगर आप में से किसी ने सुना भी हुआ है इस वाक़े को तो फिर भी गौर से सुने इस वाक़े को जो मैं सुना रहा हूँ।
अगर मैं ये कहूँ कि जब से दुनिया कायम हुई है आज तक का मैं दुनिया का जालिम तरीन, बदतरीन, दरिंदा सिफत लेकिन खुशकिस्मत इंसान हूँ, तो ये मेरा बिल्कुल सच्चा तारुफ होगा। मैं जिला मुजफ्फरनगर के बुढ़ाना तहसील के मुस्लिम राजपूत अक्सरियत वाले गांव में एक अहीर के घर अब से तकरीबन 42 या 43 साल कबल पैदा हुआ। मेरा घराना नहायत हिंदू मजहबी था लेकिन जराइम पेशा था, वालिद और चचा जराइम पेशा गिरोह के सरकर्दा लोगों में से थे, लूट मार जुल्म खानदानी तौर पर घुटी में पड़ा था। 1987 में मेरठ के फसादात के मौके पर अपने बाप के साथ रिश्तेदारों की मदद के लिए मेरठ रहा और हम दोनों ने कम से कम 25 मुसलमानों को अपने हाथ से कत्ल किया। उसके बाद मुस्लिम नफरत के जज्बे से मुतासिर होकर बजरंग दल में शामिल हुआ। बाबरी मस्जिद राम जन्मभूमि कज्जिए में 1990 में शामली में कितने ही मुसलमानों को कत्ल किया। 1992 में बुढ़ाना में बहुत से मुसलमानों को कत्ल किया। बुढ़ाना में एक बहुत मशहूर नाम का बदमाश मगर सच्चा मुसलमान था जिससे पूरे इलाके के गैर मुस्लिम थर्राते थे। मैंने अपने एक साथी के साथ उसको गोली मार दी। मुस्लिम दुश्मनी में मुझे दरिंदे ने एक ऐसी जालिमाना हरकत भी की, शायद बर्बरियत और जालिमाना हरकत आसमान के नीचे और ज़मीन के ऊपर किसी ने ना देखी होगी और ना सुनी होगी और ना ख्याल किया होगा। कुरान शरीफ के 30वें पारे में एक सूरत बुरूज है, उसमें आग की खाई वालों के बारे में अल्लाह ने कहा है कि वह बर्बाद हुए और हलाक हो गए किए गए। ये सूरत शायद मेरे लिए मेरे बारे में उतरी है, बस इतना है कि उसमें उन्हें आग वाले यानी जहन्नमी कहा गया। मेरे कबूल इस्लाम का वाक्या हर मायूस को उम्मीद दिलाने वाला है कि वो कृपावान और दयालु अल्लाह जब मेरे साथ ऐसा कर्म कर सकता है तो किसी को मायूस होने की कहाँ गुंजाइश है। मेरे एक बड़े भाई थे, जुल्म और जराइम के बावजूद हम दोनों भाइयों में हद दर्जा मोहब्बत थी। मेरे भाई की दो लड़कियाँ और दो लड़के थे जबकि मेरे कोई औलाद नहीं है। बड़े भाई की बड़ी लड़की का नाम हीरा था, वो अजीब दीवानी लड़की थी, बहुत ही भावुक थी, जिससे मिलती बस दीवानों की तरह और जिससे नफरत करती पागलों की तरह। कभी कभी हमें ये ख्याल होता कि शायद उस पर ऊपरी असर है, कई सियानों वगैरह को भी दिखाया मगर उसका हाल जू का तू रहा। उसने 8वीं क्लास तक स्कूल में पढ़ा, बड़ी हो गई उसको घर के काम में लगा दिया, मगर उसको आगे पढ़ने का बहुत शौक था और उसने घर वालों की मर्जी के बगैर हाई स्कूल का फार्म भर दिया और 8 दिन तक खेतों में मजदूरी की ताकि फीस भर सके और किताबें मंगवा सके। जब किताबें उसकी खुद समझ में नहीं आई तो बराबर में एक ब्राह्मण के घर उसकी एक लड़की से पढ़ने जाने लगी। ब्राह्मण का लड़का बदमाश और डाकू था। न जाने किस तरह मेरी भतीजी हीरा को उसने भगाया, बहकाया और उसको लेकर रात में फरार हो गया। वो उसको लेकर बड़ौद के पास एक जंगल में जहाँ उसका गिरोह रहता था पहुंचा। वो उसके साथ चली तो गई, मगर वहां जाकर उसे अपने माँ बाप की इज्जत जाने और उनकी बदनामी और अपनी गलती का एहसास हुआ। वो चुपके चुपके रोती थी। उस गैंग में इदरीसपुर का एक मुसलमान लड़का भी रहता था। एक रोज उसने उसे रोते हुए देख लिया। उसने रोने की वजह मालूम की। उसने बताया कि मैं कम उम्री और कम समझी में उसके साथ तो आ गई, मगर मुझे अपनी इज्जत खतरे में लग रही है और मेरे माँ बाप की परेशानी मुझे बहुत याद आ रही है। उसको हीरा पर तरस आ गया और उसने बताया कि मैं मुसलमान हूँ और मुसलमान अपने अहद के सच्चे को कहते हैं, मैं तुझे अपनी बहन बनाता हूँ, मैं तेरी इज्जत की हिफाजत करूंगा और तुझे इस जंगल से निकालकर सही सलामत तेरे घर पहुंचाने की कोशिश करूंगा। उसने अपने साथियों से कहा कि लड़की तो बहुत बहादुर और अपने इरादे की पक्की मालूम होती है। हमें अपने गिरोह में एक दो लड़कियों को जरूर शामिल करना चाहिए, अक्सर हमें उसकी जरूरत होती है। अब जंगल में उसको साथ रखने का तरीका ये है कि उसको लड़कों के कपड़े पहनाओ। उसकी बात सब साथियों की समझ में आ गई। हीरा को मर्दाना कपड़े पहनाकर लड़का बनाया गया। इसी तरह वो उसे साथ लेकर फिरते थे। उसने देखा कि 10-12 लोगों में उस मुसलमान का हाल सबसे अलग था। वो बात का पक्का था, अच्छी राय देता था, जब माल बढ़ता था तो उसमें से कुछ गरीबों का हिस्सा रखता था। हीरा को अलग कमरे में लसुलाता था और रात को बार बार उठकर देखता था कि कोई साथी इधर तो नहीं आया। जब हीरा को उनके साथ रहते हुए कुछ रोज हो गए और उनको इत्मीनान हो गया कि उनकी गैंग की मेंबर बन गई है तो उसकी चौकसी कम कर दी गई। अब उसने एक रोज हीरा को किसी बहाने से बड़ौद भेजा और हीरा से कहा कि तू वहां तांगे में बैठकर हमारे घर इदरीसपुर चली जाना और वहां जाकर मेरे छोटे भाई से सारा हाल सुनाना और कहना कि तेरे भाई ने बुलाया है और उसको बता देना कि वो यहाँ आकर ये कहे कि वो लड़की बड़ौद वालों ने शक में पकड़कर पुलिस वालों को दे दी है। हीरा ने ऐसा ही किया। उसका भाई जंगल में गया और अपने भाई से जाकर कहा कि उस लड़की को बड़ौत वालों ने पकड़कर पुलिस को शक में दे दिया है। उसने अपने भाई से कहा कि हीरा को थाने भेज दो और वो जाकर थाने में कहे कि अगर वो मुझे गांव से उठा लाया, किसी तरह मैं छूट कर आ गई हूँ, मुझे अपनी जान का खतरा है। हीरा ने ऐसा ही किया। बड़ौत थाने वालों ने बुढ़ाना थाने से रابطہ कायम किया। वहां पर उस लड़की के अगवा करने की रिपोर्ट पहले ही लिखी हुई थी। लेडीज पुलिस लेकर बुढ़ाना थाने के लोग बड़ौत आए और थाने से हीरा को लेकर हमारे गांव आए। हमने उसे घर में रख तो रख लिया, मगर ऐसी बदचलन लड़की को घर में किस तरह रखे। हीरा ने बताया कि मुझे अगरचे वो उठाकर ले गया था, मगर मैंने अपनी इज्जत की हिफाजत की है। किसी को यकीन नहीं आया। एक पढ़े लिखे रिश्तेदार भी आ गए। उन्होंने कहा डॉक्टरी करा लो। हम दोनों भाई डॉक्टरी के लिए बुढ़ाना अस्पताल उसको लेके गए और ये ख्याल था कि अगर उसकी इज्जत सलामत है तो वापस लाएंगे, वरना मार कर बुढ़ाना की नदी में डाल आएंगे। अल्लाह का करम हुआ कि डॉक्टर ने रिपोर्ट दी कि उसकी इज्जत सलामत है। खुशी खुशी उसको लेकर घर आए, मगर वो अब मुसलमानों का बहुत जिक्र करती थी और बार बार एक मुसलमान लड़के की शराफत की वजह से अपने बच जाने का जिक्र करती थी। वो मुसलमानों के घर जाने लगी। वहाँ एक लड़की ने उसको दोजख का खटका और जन्नत की कुंजी किताब दे दी। मुसलमानों की किताब मैंने घर में रखी देखी तो मैंने उसको बहुत मारा और खबरदार किया कि अगर इस तरह की किताब मैंने घर में देखी तो तुझे काट के डाल दूंगा। मगर उसके दिल में इस्लाम घर कर गया था और इस्लाम ने उसके दिल की अंधेरी कोठरी को अपने नूर से मुनव्वर कर दिया था। उसने मदरसे में एक मुसलमान लड़की के साथ जाकर एक मौलवी साहब के हाथ पर इस्लाम कबूल कर लिया और चुपके चुपके नमाज सीखने लगी। वो वक्त पर पाबंदी से नमाज पढ़ने लगी। मुसलमान के बाद वो शिर्क के अंधेरे घराने में घुटन महसूस करने लगी। वो बिल्कुल उदास उदास सी रहती। हर वक्त हंसने वाली लड़की ऐसी हो गई जैसे उसका सब कुछ बदल गया हो। न जाने किस किस तरह उसने प्रोग्राम बनाया और फिर घर से चली गई। एक मौलवी साहब उसको अपनी बीवी के साथ फुलत छोड़ आए। फुलत कुछ रोज मौलवी कलीम अहमद सिद्दीकी साहब के घर पर रही। फिर मौलवी साहब ने उसको एहतियात के तौर पर दिल्ली अपनी बहन के पास भेज दिया। वहाँ वो रही, वहाँ उसको बहुत मुनासिब माहौल मिला। वो मौलवी साहब की बहन के यहाँ रही और उनको रानी फूफू कहती थी। मौलवी मोहम्मद कलीम साहब की अहलिया ने भी बहुत प्यार दिया और रानी फूफू ने उसकी बहुत तरबियत की। शायद 1-1.5 साल वो दिल्ली रही। फुलत और दिल्ली के कयाम ने उसको नहायत सच्चा पक्का मुसलमान बना दिया। उसे अपने घर वालों को, खुसूसन अपनी माँ से बहुत मोहब्बत थी। उसकी माँ बहुत बीमार रहती थी। एक रात उसने ख्वाब में देखा कि उसकी माँ मर गई है। आँख खुली तो उसको माँ की बहुत याद आई। अगर ईमान के बगैर उसकी माँ मर गई तो क्या होगा, ये सोचकर वो रोने लगी और उसकी चीखें लग गई। घर के सभी लोग उठ गए, उसको समझाया, तसल्ली दी। वक्ती तौर पर वो चुप हो गई, मगर बार बार उसको ख्वाब याद करके रोना आता था। मौलवी मोहम्मद कलीम सिद्दीकी साहब को अब्बी जी कहती थी। बार बार वो अपनी माँ को याद करती और घर जाने की इजाज़त मांगती, मगर मौलवी साहब ने उसको समझाते कि तुम्हारे घर वाले तुम्हें जिंदा नहीं छोड़ेंगे और मार देंगे, और उससे ज़्यादा ये कि तुम्हें फिर हिंदू बना लेंगे। ईमान के खतरे से वो रुक जाती, मगर फिर उसको घर याद आता तो घर जाने की जिद करती। बहुत मजबूर होकर मौलवी साहब ने उसको इजाज़त दी, मगर समझाया कि तुम सिर्फ अपने घर वालों को इस्लाम की दावत देने की नीयत से घर जाओ, और वाकई अगर तुम्हें अपने घर वालों से मोहब्बत है तो मोहब्बत का सबसे ज़रूरी हक ये है कि तुम उनको इस्लाम की दावत दो और उनको दोजख की आग से बचाने की फिक्र करो। हीरा ने, जिसका नाम अब हीरा हो चुका था, कहा कि वो तो इस्लाम के नाम से ही चिढ़ते हैं, वो हरगिज इस्लाम नहीं कबूल कर सकते। उसने घर में बताया था कि मौलवी साहब ने कहा कि जब अल्लाह ताला उनके सीने को इस्लाम के लिए खोल देंगे तो फिर वो कुफ्र और शिर्क से भी इसी तरह चिढ़ने लगेंगे जिस तरह इस्लाम से चिढ़ते हैं। मौलवी साहब ने उससे कहा कि तुम भी तो इस्लाम से इस तरह चिढ़ती थी जिस तरह आप शिर्क से नफरत करती हो। अल्लाह से दुआ करो और मुझसे अहद करो कि तुम घर अपनी माँ और घर वालों को दोजक से बचाने की फिक्र में जा रही हो। अगर तुम इस नीयत से जाओगी तो अव्वल तो अल्लाह तुम्हारी हिफाजत करेंगे, और अगर तुमको तकलीफ भी हुई तो तकलीफ होगी जो हमारे नबी सल्लल्लाहु अलैहि वसल्लम की असल सुन्नत है, और अगर तुम्हारे घर वालों ने तुम्हें मार भी दिया तो शहीद होगी, और शहादत जन्नत का मुख्तसर तरीन रास्ता है, और यकीन है कि तुम्हारी शहादत खुद उनके लिए हिदायत का जरिया बन जाएगी। अगर तुम घर वालों को दोजख से बचाने के लिए अपनी जान भी दे दोगी और हिदायत पा जाएंगे तो तुम्हारे लिए सस्ता सौदा होगा। मौली साहब बताते हैं कि उन्होंने उसको 2 रकात नमाज पढ़कर अल्लाह से हिदायत की दुआ करने और दावत की नीयत से अपने घर जाने का अहद करने को कहा। वो दिल्ली से फुलत और फिर हमारे घर आई। हम लोग उसको देख कर आग बबूला हो गए। मैंने उसको जूतों और लातों से बहुत मारा। उसने ये तो नहीं बताया कि वो कहाँ रही, अलबत्ता ये बता दिया कि वो मुसलमान हो गई है और अब उसे इस्लाम से कोई हटा नहीं सकता। हम उस पर सख्ती करते तो उल्टा हमें मुसलमान होने को कहती। उसकी माँ बहुत बीमार थी। 2 महीने के बाद वो मर गई तो उसको दफन करने के लिए मुसलमानों के हवाले करने को कहती रही कि मेरी माँ ने मेरे सामने कलमा पढ़ा है, वो मुसलमान मरी है, उसको जलाना बड़ा जुल्म है। मगर हम लोग किस तरह उसको दफन करते, उसको जला दिया। रोज हमारे घर में एक फसाद होता। कभी वो भाइयों को मुसलमान होने के लिए कहती, कभी बाप को। हम लोगों ने उसको मेरठ उसके ननिहाल में भेज दिया। उसके मामू उसकी मुसलमानी से आजीज आ गए और उन्होंने मुझे और मेरे भाई को बुलाया कि इस अधर्म को हमारे यहाँ से ले जाओ। हम लोग रोज रोज के झगड़ों से आजीज आ गए। मैंने बजरंग दल के जिम्मेदारों से मशवरा किया। सब ने उसे मार डालने का मशवरा दिया। मैं उसे गांव ले आया। एक दिन जाकर नदी के किनारे 5 फुट गहरा खड्डा खोदा। मैं और मेरे बड़े भाई यानी हीरा के वालिद उसको गांव ले जाने के बहाने लेकर चले कि तेरी बुआ के यहाँ जा रहे हैं। उसको शायद सपने में असल हकीकत के बारे में मालूम हो गया था। वो नहाई और नए कपड़े पहने और हमसे कहा कि चचा आखिरी नमाज तो पढ़ लेने दो, जल्दी से नमाज पढ़ी और खुशी खुशी दुल्हन सी बनकर हमारे साथ चल दी। आबादी से दो रास्ते से अलग जाने के बावजूद उसने हमसे बिल्कुल नहीं पूछा कि बुआ का घर इधर कहाँ। नदी के पास बिल्कुल पास जाकर उसने हंस कर अपने बाप से पूछा, आप मुझे बवा के घर ले जा रहे या पिया के घर? किस दिल से पूरी करूं ये दास्ता? पूरी तो करनी ही है। मेरे थैले में 5 लीटर पेट्रोल था। हीरा का हकीकी बाप और मैं जालिम चचा दोनों के साथ वो सच्ची मुमना और आशिका, हम उसको लेकर गड्ढे के पास पहुंचे जो एक रोज पहले प्रोग्राम के तहत खोदा था। इस दरिंदे चचा ने ये कहकर उस फूल सी बच्ची को इस गड्ढे में धक्का दे दिया कि तू हमें नरक की आग से क्या बचाएगी, ले खुद मजा चख नरक का। गड्ढे में धक्का देकर मैंने उसको ऊपर सारा पेट्रोल डाल दिया और माचिस जलाई। मेरे बड़े भाई यानी हीरा के वालिद बस रोते हुए उसको खड़े देखते रहे। जलती हुई माचिस की तीली उस पर लगी तो आग उसके नए कपड़ों में भड़क गई। वो आग लगते ही वो खड़े गड्ढे में खड़ी हो गई और जलती आग में हाथ आसमान की तरफ उठाकर चीखी, मेरे अल्लाह आप मुझे देख रहे हैं ना, मेरे अल्लाह आप मुझे देख रहे हैं ना, मेरे अल्लाह आप मुझसे मोहब्बत करते हैं ना, अपने हीरा से प्यार बहुत प्यार करते हैं ना, हाँ मेरे अल्लाह आप गारे हीरा से भी मोहब्बत करते हैं और गड़े में जलती हुई हीरा से भी मोहब्बत करते हैं ना, आपकी मोहब्बत के बाद मुझे किसी की मोहब्बत की जरूरत नहीं। उसके बाद उससे जोर जोर से कहना शुरू किया, पिताजी इस्लाम जरूर कबूल कर लेना, मुसलमान जरूर हो जाना, चाचा मुसलमान जरूर हो जाना। उस पर मुझे गुस्सा आ गया और मैं भाई साहब का हाथ पकड़ कर चला आया। भाई मुझसे कहते रहे कि एक बार और समझा बुझा कर देख लेते, मगर मुझे उन पर गुस्सा आया। बाद में वापस आते हुए हमने गड़े के अंदर से जोर जोर से ला इलाहा इल्लल्लाह की आवाज साथी सुनी। हम अपने मजहबी फरीजे को अदा करके चले तो आए, मगर इस शहीद मोहब्बत के ईमान और यकीन की कैफियत में डूबे आखिरी लम्हात और उसमें उसके मुंह से निकलने वाले अल्फाज मुझे दरिंदे और शफाक के पत्थर दिल को टुकड़े टुकड़े कर गए। मेरे भाई यानी हीरा के वालिद घर आकर बीमार पड़ गए। उनके दिल में सदमा सा बैठ गया और ये बीमारी उनके लिए जानलेवा साबित हुई। मन से 2 दिन पहले उन्होंने मुझे बुलाया और कहा कि मैंने जिंदगी में जो किया सो किया, मगर अब मेरी मौत हीरा के धर्म पर जाए बगैर नहीं हो सकती। तुम किसी मौलवी साहब को बुला लाओ। मैं भी भाई साहब के हाल की वजह से टूट गया था। हमारे यहाँ मस्जिद के इमाम साहब मिल गए, उनको लेकर आया। उन्होंने उनसे कलमा पढ़ने को कहा। उन्होंने कलमा पढ़ा, अपना इस्लामी नाम अब्दुलरहमान रखा और मुझसे कहा कि मुझे मुसलमानों के तरीके पर मिट्टी दे देना। मेरे लिए बहुत मुश्किल बात थी, मगर मैंने भाई की अंतिम इच्छा पूरी करने के लिए ये किया कि उनको इलाज के बहाने दिल्ली ले गया। वहां पर अस्पताल में दाखिल किया, वहीं उनकी मौत हुई। वो बहुत इत्मीनान से मरे। फिर हमदर्द के एक डॉक्टर से मैंने यह हाल बताया तो उन्होंने वहां संगम विहार के कुछ मुसलमानों को बुलाकर उनके कफन वगैरह का इंतजाम किया, मगर भाई के मुसलमान होकर बनने का मुझे बहुत दुख था। भाई साहब के मुसलमान बनने से मुझे यकीन हो गया कि मेरी भाभी भी जरूर मुसलमान हो गई होगी। मुझे ऐसा लगा कि किसी मुसलमान ने हमारे घर पे जादू कर दिया है और दिलों को बांध रखा रहा है कि एक एक करके सब अपने धर्म को छोड़ रहे हैं। तो मैंने बहुत से शयानों से बात की। मैं एक तांत्रिक की तलाश में शामले से ओन जा रहा था, बस में सवार हुआ तो बस किसी मुसलमान की थी, ड्राइवर भी मुसलमान था। उसने टेप में कव्वाली चला रखी थी, बुढ़िया नाम की कव्वाली थी। उसमें हमारे नबी सल्लल्लाहु अलैहि वसल्लम को एक बुढ़िया के सताने, लेकिन आपके जरिए उसके साथ अच्छे सलूक और उसको समझाने, फिर बुढ़िया के मुसलमान हो जाने का किस्सा था। स्पीकर मेरे सर के ऊपर था, बस झुंझाना न रुकी। उस कव्वाली ने मेरी सोच को बदल दिया। मुझे ख्याल हुआ कि जिस नबी का एक किस्सा है वो झूठा नहीं हो सकता। मैं ओन के बजाय झुंझाना उतर गया और ख्याल हुआ कि मुझे इस्लाम के बारे में पढ़ना चाहिए। उसके बाद शामली की बस में बैठ गया, उसमें टेप बज रहा था। पाकिस्तान के मौलवी कारी हनीफ साहब की तकरीर थी, मरने और मरने के बाद के हालात पर उनकी तकरीर थी। मुझे शामली उतरना था मगर वो तकरीर पूरी नहीं हुई थी। शामली अड्डे पर पहुंचकर ड्राइवर ने टेप बंद कर दिया। मैंने तकरीर सुनने के लिए मुजफ्फरनगर का टिकट लिया। बगरा पहुंचकर वो तकरीर खत्म हुई। उस तकरीर ने इस्लाम से मेरे फासले को बहुत कम कर दिया। मैं बुढ़ाना रोड पर उतरा और घर जाने के लिए बुढ़ाना की बस में सवार हुआ। मेरे करीब एक मौलवी साहब बैठ गए। उनसे मैंने कहा कि मैं इस्लाम के बारे में कुछ पढ़ना चाहता हूँ या मालूमात करना चाहता हूँ, आप मेरी इस सिलसिले में मदद करें। उन्होंने कहा आप हुलत चले जाए और मौलवी कलीम सिद्दीकी साहब से मिले, उनसे ज्यादा मुनासिब आदमी हमारे इलाके में आपको कोई नहीं मिलेगा। मैंने फुलत का पता मालूम किया और घर जाने के बजाय फुलत पहुंचा। मौलवी कलीम साहब वहां नहीं थे, अगले रोज सुबह को आने वाले थे। रात को एक मास्टर साहब ने मुझे मौलवी कलीम साहब की किताब आपकी अमानत आपकी सेवा में दी। ये किताब उसकी जबान और दिल को छूने वाली बातों ने मुझे शिकार कर लिया। मौलवी साहब सवेरे के बजाय अगले रोज शाम को फुलत आए। मैंने मगरिब के बाद उनसे मुसलमान होने की ख्वाहिश का इजहार किया और बताया कि मैं मालूमात करने आया था मगर आपकी अमानत ने मुझे शिकार कर लिया। मौलवी साहब बहुत खुश हुए। 31 जनवरी 2000 को मुझे कलमा पढ़ाया, मेरा नाम अब्दुल्ला रखा। रात को मैं वहीं रुका। मैंने मौलवी साहब से 1 घंटे का वक्त मांगा और अपने जुल्म और बर्बरियत के नंगे नाच की कहानी सुनाई। मौलवी साहब मेरी भतीजी हीरा की कहानी सुनकर देर तक रोते रहे और बताया कि हीरा हमारी यहाँ ही रही और मेरी बहन के पास दिल्ली रही। मौलवी साहब ने मुझे तसल्ली दी कि इस्लाम पिछले सारे गुनाहों को खत्म कर देता है, मगर मेरे दिल को इत्मीनान न हुआ कि इस दर्जे सफाकी और बर्बरियत को किस तरह माफ किया जा सकता है। मौलवी साहब मुझसे कहते थे इस्लाम से सारे पिछले गुनाह माफ हो जाते हैं, आपने इतने मुसलमानों को कत्ल किया, अब अपने दिल को इत्मीनान के लिए आप कुछ मुसलमानों की जान बचाने की कोशिश करें। कुरान ने कहा कि नेकियां गुनाहों को जाहिल कर देती है। चुनाचे अपने दिल की तसल्ली के लिए वो और अपने जुल्म की किस्मत को जगाने के लिए अब मैं यही कोशिश करता हूँ कि किसी हादसे में किसी बीमारी में कोई मुसलमान मरने जा रहा हो तो मैं उसको बचाने की कोशिश करूँ। यह भी मुझे मालूम है कि मरने वाले को मैं बचाने वाला कौन हूँ, मगर कोशिश करने वाला भी करने वाले की तरह होता है, इसलिए कोशिश करता हूँ। गुजरात में दंगे हुए तो मैंने मौका गनीमत जाना। मेरे अल्लाह का करम है कि उसने मुझे खूब मौका दिया। मैंने वहां पर हिंदू बनकर बहुत से मुसलमानों को महफूज जगह पर पहुंचाया, पहले से खतरे से होशियार कर दिया। पहले जाकर हिंदुओं के मशवरे में शामिल हुआ और 10-11 हमलों की मैंने मुसलमानों को इत्तला देकर उनके गांवों से हमले से पहले ही उनको भगा दिया। एक काम तो मेरे अल्लाह ने मुझसे ऐसा कराया जिससे मुझे बहुत तसल्ली होती है। आपने सुना होगा कि भावनगर में एक मदरसे में 400 बच्चे को मदरसे के अंदर जलाने का प्रोग्राम था। मैंने वहां थाना इंचार्ज शर्मा को इत्तला दी और उनको तैयार किया। हमलावरों के आने के 10 मिनट पहले पिछले पीछे की दीवार मैंने अपने हाथ से तोड़ी और अल्लाह ने 400 मासूमों की जान बचाने का मुझे जरिया बनाया। मैं 3 महीने तक गुजरात जाकर पड़ गया, फिर भी मेरे जुल्म इतने ज्यादा है कि सब कुछ इसके बराबर नहीं हो सकता। बस एक बार मौलवी साहब ने मुझे तसल्ली दी कि अल्लाह की रहमत के लिए क्या मुश्किल है कि मौत का वक्त और बहाना तो उसने खुद तय किया है। जिस अल्लाह ने आपको हिदायत से नवाज दिया वो अल्लाह आपको माफ करने पर क्यों कादिर नहीं, उससे दिल मुतमईन हुआ। मौलवी साहब ने मुझे इस्लाम सीखने के लिए जमात में जाने का मशवरा दिया। मैंने 2 माह का वक्त मांगा, गांव के मकानात और जमीनें सस्ते दामों में फरोख की और दिल्ली जाकर मकान लिया। बीवी और 2 भतीजियों और हीरा की बहन को तैयार किया और फुलत लाकर कलमा पढ़वाया। उसमें मुझे 2 माह के बजाय 1 साल लगा, फिर जमात में वक्त लगाया। मेरा दिल हर वक्त उस गम में डूबा रहता है कि इतने मुसलमान और फूल सी बच्ची का इस सफा किसे कत्ल करने वाला किस तरह माफी का मुस्ताक है। मौलवी साहब ने मुझे कुरान शरीफ पढ़ने को कहा और खास तौर पर सूरह बुरुज को बार बार पढ़ने को कहा। अब वो मुझे मुंह जबानी याद है और उसका तर्जुमा भी 1400 साल पहले किसी सच्ची बात मेरे अल्लाह ने कही थी। मुझे ऐसा लगता है कि गैब से जानने वाले अल्लाह ने हमारा ही नक्शा खींचा है। उस सूरत को पढ़िए और हीरा की तड़पा देने वाली आखिरी सदाओं पर गौर करिए। मेरे अल्लाह आप मुझे देख रहे हैं ना, मेरे अल्लाह आप मुझे देख रहे हैं ना, मेरे अल्लाह आप मुझसे मोहब्बत करते हैं ना, अपने हीरा से बहुत प्यार करते हैं ना, ए अल्लाह मेरे अल्लाह आप गारे हीरा से भी मोहब्बत करते हैं और गड़े में जलती हुई हीरा से भी मोहब्बत करते हैं ना, आपकी मोहब्बत के बाद मुझे किसी की मोहब्बत की जरूर नहीं। पिताजी इस्लाम जरूर कबूल कर लेना, मुसलमान जरूर हो जाना चाचा, मुसलमान जरूर हो जाना। अल्लाह ताला से दुआ है कि वो मुझसे कोई ऐसा काम जरूर करा दे जिससे मेरा दिल मुतमईन हो जाए कि मेरे जालिम की मजालिम की तलाफी होगी। वाकई कुरान की इस फरमान में मुझे ऐसे लाइलाज मरीज के लिए बड़ा इलाज है कि अच्छाई या बुराई को जाहिल कर देती है। इसलिए गुजरात फसादात में कुछ मालूम मुसलमानों की मदद और जान बचाने की कोशिश से मेरे दिल को बड़ी तसल्ली हुई।
के अंदर जो जिक्र उसने किया है कि जो लड़की ने कहा था कि अल्लाह मुझे आप देख रहे हैं, बस ये आप समझ लें कि ये एक एहसान वाली ज़िंदगी का एक वाक़िया है। जब उसको घड़े में डाला होगा उसको क्या पता होगा कि उसके सामने कौन था, सिर्फ एक बाप था उसका अपना और उसका अपना चचा जो उसको मार रहे थे, लेकिन उसने अमल किया था खालिस अल्लाह के लिए। तो आप देखें ये नेट के ऊपर कहाँ कहाँ ये स्टोरी जो है ये फ्लोट हुई है, कहाँ कहाँ सुनाई गई है स्टोरीज। अल्लाह ताला ने किस तरह उसके वाक़े को पूरी दुनिया के अंदर फैला दिया। सुभानक अल्लाहुम्मा व बिहमदिका नशहदु अल्ला इलाहा इल्ला अंता नस्तगफिरुका व नतूबु इलैक।